الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين يحبون أن تشيع الفاحشة في الذين آمنوا لهم عذاب أليم في الدنيا والآخرة والله يعلم وأنتم لا تعلمون صدق الله العظيم. بزرگان محترم، برادران گرامی، حضرت عبداللہ ابن مسعود رضی اللہ عنہ کی نصیحت جو سات باتوں پر مشتمل ہے، گزشتہ جمعہ پیش کی گئی. ان سات باتوں میں سے پہلی بات عرض کی گئی کہ ایک وقت ایسا آئے گا نمازوں سے غفلت برتی جائے گی، عمومی غفلت ہو جائے گی. اس سے متعلق کچھ تفصیل عرض کی گئی. دوسری بات ہے، آپ فرماتے ہیں اونچی اونچی عمارتیں تعمیر کی جائیں گی، بلڈنگیں بنائی جائیں گی. قیامت کی علامتوں میں سے یہ ہے کہ مسلمان کا مال، انسان کا مال گارے مٹی میں لگے گا. جبرائیل علیہ الصلوۃ والسلام کی جو حدیث ہے، بہت مشہور حدیث، اس میں جو قیامت کی علامتیں بتائی گئی ہیں، ان میں ایک علامت یہ بھی بتائی گئی، وَأَن تَرَ الْحُفَاةَ الْعُرَاةَ الْعَالَةَ رِعَاءَ الشَّاءِ يَتَطَاوَلُونَ فِي الْبُنْيَانِ. آپ دیکھیں گے ننگے پیر، ننگے بدن، کنگال بکریوں کے چرواہوں کو کہ تعمیرات میں ایک دوسرے پر آگے بڑھنے کی کوشش کریں گے. فخر و مباحات کا دور ہوگا. کسی نے کوئی تعمیر کی تو دوسرا اس سے اچھی تعمیر کی کوشش کرے گا. ضرورت ہے یا نہیں ہے، اس سے کوئی بحث نہیں ہے، بلکہ بس فخر و مباحات کے لیے تعمیرات ہوں گی. علماء نے لکھا ہے ضرورت کی تعمیر دنیا کے لیے بھی، دین کے لیے بھی جائز ہے. جو ضرورت سے زائد ہے، چاہے دین میں ہو یا دنیا میں، یہ غلط ہے. اور حدیث میں ہے کہ جب اللہ تعالی کسی بندے کے مال میں برکت اٹھا لیتے ہیں تو وہ اپنا مال گارے مٹی میں لگاتا ہے. اذا لم یبارک للعبد فی مالہ جعلہ فی الماء والطین. جب اللہ تعالی برکت چھین لیتے ہیں تو وہ اپنا مال گارے مٹی میں لگا دیتا ہے. تو یہ بے برکتی کی دلیل ہے. حدیث میں ہے کہ ہر تعمیر وبال ہے، تعمیر کرنے والے پر، مگر وہ جو ضرورت کی ہے. الا مالا یعنی الا مالا بد من ہو، جو ضرورت کی ہے وہ وبال نہیں ہے، چاہے دنیاوی ضرورت ہو چاہے دینی ضرورت ہو. ضرورت سے زائد جو تعمیر ہوگی یا اس میں جو اسراف ہوگا اور اس میں جو فخر مباحات کے لیے تزئین ہوگی، زینت کاری ہوگی، یہ سب وبال ہے، اس سے بچنا ضروری ہے. اور یہ دلیل ہے کہ اس کے مال میں برکت نہیں ہے، برکت اٹھا لی گئی ہے. تو آج کا یہ دور بھی ہم اپنی آنکھوں سے دیکھ رہے ہیں، تعمیرات میں ایک دوسرے سے آگے بڑھنے کا ہے، اس لیے اس سے بچنا چاہیے. ضرورت کی تعمیر ہو جتنی ہو، اسلام اس کی اجازت دیتا ہے. تیسری بات، حضرت ابن مسعود رضی اللہ عنہ یہ بیان فرماتے ہیں کہ جھوٹی قسموں کی کثرت ہو جائے گی، جھوٹی قسمیں عام ہو جائیں گی. جھوٹی قسم ہو، جھوٹی گواہی ہو، یا جھوٹ بولنا ہو، یا دھوکہ دینا ہو، یہ سب ایک ہی بات ہے، یہ سب ایک ہی چیز ہے، یہ عام ہو جائے گی. آج کے اس دور میں ہم دیکھتے ہیں کہ بغیر کسی سوچے سمجھے بڑی آسانی سے ایک شخص جھوٹ بول دیتا ہے، کوئی اسے فکر نہیں ہوتی. جبکہ پچھلا جو دور گزرا ہے اس میں جھوٹ اتنا آسان نہیں تھا، آج بہت آسان ہو گیا ہے، تجارتوں میں، ملازمتوں میں، اور تقریباً ہر ایک میدان میں جھوٹ عام ہو چکا ہے. عدالت میں جھوٹی گواہی اور جھوٹی قسمیں اس قدر ہوتی ہیں، العیاذ باللہ، کہ ایک شریف انسان اس کو برداشت نہیں کر سکتا. حدیث پاک میں جو کبیرہ گناہ بتائے گئے، ان میں سے ایک گناہ جھوٹی قسم اور جھوٹی گواہی بھی بتایا گیا ہے، ایک گناہ وہ بھی بتایا گیا ہے. حدیث پاک میں آتا ہے، اللہ کے نبی علیہ الصلوۃ والسلام فرماتے ہیں، بخاری اور مسلم کی حدیث ہے، الکبائر الاشراک باللہ وعقوق الوالدین وقتل النفس والیمین الغموس او شہادت الزور. فرمایا کبیرہ گناہوں میں سے اللہ کے ساتھ کسی کو شریک ٹھہرانا، اللہ کے ساتھ کسی کو شریک ٹھہرانا، اور والدین کی نافرمانی کرنا، ناحق کسی کو قتل کرنا، ناحق کسی کو قتل کرنا، اور چوتھا گناہ جھوٹی قسم یا جھوٹی گواہی دینا. والیمین الغموس او شہادت الزور، کہ جھوٹی قسم کھانا یا جھوٹی گواہی دینا، یہ ہے کہ اللہ کے نبی علیہ الصلوۃ والسلام نے اس کو شرک کے ساتھ ملایا ہے. اگرچہ شرک کبھی معاف نہیں ہوگا، اور یہ گناہ ایک نہ ایک دن معاف کیے جائیں گے، لیکن جس بڑے درجے کا گناہ شرک ہے، تقریباً اسی بڑے درجے کا گناہ جھوٹی قسم کھانا اور جھوٹی گواہی دینا ہے. مومن جھوٹا نہیں ہو سکتا. حدیث میں ہے، ایک صحابی نے پوچھا، کیا مومن بزدل ہو سکتا ہے؟ آپ نے فرمایا ہاں. پوچھا، کیا بخیل ہو سکتا ہے؟ آپ نے فرمایا ہاں. پوچھا، کیا جھوٹا ہو سکتا ہے؟ آپ نے فرمایا نہیں. مومن کی فطرت میں جھوٹ نہیں ہے، فطرت کے اعتبار سے بخالت ہو سکتی ہے، بزدلی ہو سکتی ہے، لیکن جھوٹ ہو یہ ہو نہیں سکتا ہے. اللہ کے نبی علیہ الصلوۃ والسلام فرماتے ہیں، अब्दुल्लाह इब्ने आमिर रजी अल्लाह कहते हैं, मैं छोटा सा बच्चा था, अल्लाह के पैगंबर अलैहिस्सलाम हमारे घर तशरीफ फरमा थे, मैं बच्चा था और मैं दूर था, मेरी वालिदा ने मुझे बुलाया, अहा ताल ओतीक, कि यहां आओ मैं तुम्हें कुछ दूंगी, यहां आओ मैं तुम्हें दूंगी। आपने फरमाया मा अरदतियन तुतियहु, तुमने उसको क्या देना चाहा, क्या देने का इरादा किया। तो अब्दुल्लाह इब्ने आमिर की वालिदा ने अर्ज किया कि मैं एक खजूर देना चाहती हूं, एक खजूर उनको देना चाह रही हूं। आपने फरमाया अगर तुम उसको वैसे ही बुलाती और खजूर वगैरह ना देती तो तुम पर एक झूठ लिखा जाता। सोचे हम गौर करें कि बच्चों से हम जो बातें करते हैं उसे हम खातिर में नहीं लाते और उसकी तरफ हम कोई तवज्जो नहीं देते, हालांकि वहां भी झूठ लिखा जा रहा है और बच्चों को बुलाने में भी या उनको समझाने में भी झूठी बात नहीं होनी चाहिए। शरीयत मुताहरा का ये कितना पाकीजा हुक्म है। इसलिए कयामत के करीब झूठी गवाही, झूठी कस्में आम हो जाएंगी। हदीस में आता है जो शख्स अपना सामान बेचता है झूठी कसम के साथ, झूठ के साथ, अल्लाह ताला उससे बरकत उठा लेते हैं। अगरचे सामान बिक जाएगा और उसका नफा हो जाएगा लेकिन उस माल से बरकत अल्लाह छीन लेते हैं, बिल आखिर वो उसके लिए वबाल साबित होगा। लिहाजा एक मुसलमान और मोमिन को चाहिए कि सच बोले, सच का एहतिमाम करे। जुमा के खुतबे में ये जुमले पढ़े जाते हैं, वालेकुम बिस्सिद्क फइन सिद्क युंजी वल्किज़्ब युहलिक, कि सच्चाई को लाजिम पकड़ो, सच्चाई नजात देती है और झूठ हलाक कर देता है। हलाक करने का माना क्या है कि या तो शुरू से ही बेबरकती आती है, उसका नुकसान जाहिर होता है, शुरू से ना हो तो अंजाम कार बिल आखिर उसे नुकसान होगा ही। और सच्चाई में अगर उसको फौरी तौर पर नुकसान नजर भी आए, अंजाम उसका अच्छा हो जाएगा, अंजाम बेहतर होगा, कोई उसे नुकसान अंजाम में नहीं होगा। इसलिए ये जो बुराइयां हमारे अंदर आम हो रही हैं, इन बुराइयों से बचना चाहिए। तो हजरत इब्ने मसूद रजी अल्लाह अन्हु ने तीसरी बात बयान की कि झूठी कस्में ज्यादा हो जाएंगी। चौथी बात बयान करते हैं, एक दूसरे पर लान तान बहुत ज्यादा किया जाएगा, एक दूसरे पर लान तान बहुत ज्यादा किया जाएगा। आज हम देखते हैं कि हर तरफ कीचड़ उछालना होता है, अखबारात में, मीडिया में, चाहे प्रिंट मीडिया हो या इलेक्ट्रॉनिक, हर जगह एक दूसरे पर कीचड़ उछाला जाता है और कोशिश करते हैं कि इज्जत दागदार की जाए और अखबारी बयानात पर भरोसा करते हैं कि जो बयान आ गया उसे हम सही समझते हैं, तहकीक भी नहीं करते कि कोई बयान आ गया तो हम उसके पीछे अपने तबसरे शुरू कर देते हैं। और आजकल एक वबा आम हो गई कि एक बात या एक काम होता है, लोगों से कहते हैं इस पर तबसरे करें। नऊज़ु बिल्लाहि मिन ज़ालिक, ये तबसरा क्या चीज है? तबसरा का मतलब ही यही है कि आप बाज़ों को तारीफ करने का मौका दे रहे हैं तो बाज़ों को बुराई करने का मौका दे रहे हैं, ये इस्लामी शान नहीं है। आपका काम सही है, शरीयत के मुआफिक है तो तबसरा करने की क्या जरूरत है? किसी के बुरा कहने से वो बुरा तो हो नहीं जाएगा। अगर आपका काम गलत है, शरीयत के खिलाफ है, कोई उसे तबसरे में अच्छा कह रहा है तो अच्छा हो नहीं जाएगा। جو اچھا ہے وہ اچھا رہے گا، جو برا ہے وہ برا رہے گا. ان تبصروں سے کچھ نہیں ہوتا ہے سوائے وقت گزاری کے، ایک دوسرے پر کیچڑ اچھالنے کے، لعن طعن کرنے کے، ایک دوسرے کو برا بھلا کہنے کے. لوگوں کا ایک مزاج ہو گیا ہے جب بھی کوئی بات ہوتی ہے، کوئی کام ہوتا ہے، تبصرے شروع کر دیتے ہیں. حدیث میں آتا ہے ان اللعانین لا یکون شہداء، ان اللعانین لا یکونون شہداء ولا شفعاء یوم القیامہ. جو لوگ لعنت کرنے والے ہوتے ہیں وہ قیامت کے دن نہ گواہ ہوں گے نہ سفارشی. یہ دونوں نعمتیں اللہ ان سے چھین لیں گے. تبصروں کے ذریعے سے، کسی بھی ذریعے سے، جن کا مزاج ایک دوسرے پر کیچڑ اچھالنے کا ہو جائے، تبصرہ کرنے کا ہو جائے. حدیث میں اللہ کے نبی فرماتے ہیں جب یہ امت دوسری امتوں پر گواہ بنے گی تو یہ شخص گواہ نہیں بنے گا، اس کو گواہی سے محروم کیا جائے گا. جب یہ شخص، جب یہ امت سفارش کرنے والی ہوگی تو اس کو سفارش کا موقع نہیں دیا جائے گا، سفارش سے دور رکھا جائے گا. بہت باتیں، بڑی وعیدیں آئی ہیں لعنت کرنے پر. اور حدیث میں یہاں تک آیا ہے کہ ایک زمانہ وہ آئے گا کہ اس امت کا پچھلا طبقہ پہلے طبقے پر لعنت کرے گا. لعن آخر هذه الامه اولا، کہ اس امت کا آخر اس امت کے شروع پر لعنت کرے گا، اللہ اس سے حفاظت فرمائے. اور ہم قسمیاں کہہ سکتے ہیں، اللہ کی قسم ہے کہ ہم سے جو پہلے گئے، جو پہلا طبقہ ہے، وہ ہم سے ہزاروں لاکھوں گنا بہتر ہے. ہر ایک امر میں، تمام معاملات میں وہ ہم سے بہتر تھے. آج کا دور کتنا گیا گزرا ہے، دائیں بائیں، آگے پیچھے، اوپر نیچے، ہر طرف ہم گناہوں کے ماحول میں ہیں. پہلے ایسا ماحول نہیں تھا، ایسی باتیں نہیں تھی. تو پہلا طبقہ خصوصاً صحابہ کرام تو بہت پرکے پرکھائے، جچے جچائے تھے، دھلے دھلائے تھے. اور صحابہ کرام کا تقوی اتنا بہترین تھا کہ اللہ خود ان کو اہل تقوی کہہ رہے ہیں. اللہ خود کہہ رہے ہیں وَأَلْزَمَهُمْ كَلِمَةَ التَّقْوَى، کہ ہم نے صحابہ کرام کے لیے تقوی لازم کر دیا. علماء نے لکھا ہے جیسے سورج سے گرمی دور نہیں ہو سکتی، برف سے ٹھنڈک الگ نہیں ہو سکتی، صحابہ سے تقوی الگ نہیں ہو سکتا. جو صحابہ کرام اور تقوی میں بعد پیدا کرے گا، دوری لائے گا، وہ بہت بدترین شخص ہوگا. چاہے دیکھنے میں وہ بہت اچھا معلوم ہوتا ہو، وہ بہت بدترین شخص ہوگا. اور بھی بہت سی باتیں ہیں قرآن اور حدیث میں جو صحابہ کرام، حضرات تابعین عظام کے تقدس کی باتیں کرتے ہیں اور ان کے مقدس ہونے کی گواہی دیتے ہیں. اس لیے ہماری ذمہ داری بنتی ہے کہ ہم نہ لعنت کریں کسی پر، نہ برا بھلا کہیں، نہ تبصرہ کریں. یہ ایک اسلامی شان نہیں ہے، مسلمان ہونے سے بہت دور کی بات ہے. آگے حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی فرماتے ہیں، پانچویں بات جو اس امت میں عام ہوگی وہ یہ ہے کہ رشوت خوری زیادہ سے زیادہ ہو جائے گی. رشوت خوری عام ہو جائے گی. رشوت کیا ہے؟ رشوت ہے کہ بغیر استحقاق کے، بغیر کسی استحقاق کے مال طلب کیا جائے، اور کوئی معاوضہ لیا جائے، حالانکہ معاوضے کا استحقاق اس کو نہیں ہے، اس کی ذمہ داری ہے کہ وہ کام کرے، مگر وہ رشوت کے ساتھ کام کر رہا ہے. اور آج کے اس دور میں رشوت کی وبا اتنی عام ہو گئی کہ رشوت عوض کا دوسرا نام ہو گیا ہے، اجرت کا دوسرا نام رشوت ہے، جبکہ رشوت اور عوض میں زمین و آسمان کا فرق ہے. کام پر اجرت لینا، عوض لینا نہ صرف جائز بلکہ ضروری ہے کہ اس کے بغیر گزران کیسے ہوگا اور زندگی کیسے چلے گی. لیکن عوض کے ساتھ ساتھ جو رشوت لی جاتی ہے یہ قطعاً حرام ہے. حدیث میں ہے لعنت اللہ علی الراشی والمرتشی، اللہ کی لعنت ہے رشوت لینے اور رشوت دینے دونوں پر، رشوت لینے والے اور دینے والے دونوں پر اللہ کی لعنت ہے. اور ایک حدیث میں ہے الراشی والمرتشی فی النار، رشوت لینے والا بھی جہنم میں جائے گا اور رشوت دینے والا بھی جہنم میں جائے گا. ایک اور حدیث میں ہے یہی دو نہیں، الرائش تیسرا وہ شخص جو رشوت لینے اور دینے والے کے مابین دلالی کرتا ہے، دلالی کرتا ہے وہ بھی جہنمی ہے، وہ بھی جہنم میں جائے گا، اس پر بھی اللہ کے پیغمبر علیہ الصلوۃ والسلام نے لعنت کی ہے. علماء کرام نے سخت مجبوری میں رشوت دینے کی اجازت تو دی ہے، لیکن رشوت لینا کسی بھی حال میں جائز نہیں. سخت مجبوری ہے، اس کے بغیر کام نہیں ہو رہا ہے، تو علماء نے لکھا ہے حرام کو حرام سمجھتے ہوئے آخری درجے میں وہ جائز ہے. یہ نہیں کہ کام نہیں ہو رہا ہے تو ہم پہلی فرصت میں رشوت دینے کی کوشش کریں، یہ درست نہیں ہے. ہم کوشش اس کی کریں کہ بغیر رشوت دیے ہوئے کام ہمارا ہو جائے، لیکن کام نہیں ہو رہا ہے اور وہ شخص ایسا حریص اور حوث پرست ہے کہ اس کے بغیر کام نہیں کر سکتا ہے، تو علماء نے لکھا ہے کہ حرام کو حرام سمجھ کر اجازت ہے کہ رشوت دے، لیکن اس کے ساتھ اللہ سے توبہ بھی کرے کہ یا اللہ ایک مجبوری میں نے یہ گناہ کیا ہے، مجھے معاف فرما، ایک سخت مجبوری میں نے یہ گناہ کیا ہے. اس کی مثال علماء کرام نے اکابرین نے یوں دی ہے، جیسے کوئی شخص بہترین گوشت لے کر جائے، بہترین گوشت لے کر جا رہا ہے اور کسی خونخوار کتے کی نظر پڑ گئی، کسی خونخوار کتے کی نظر پڑ گئی، اب اس کے پیچھے لگ گیا تو اس وقت اپنی جان بچانے اور گوشت کی حفاظت کے لیے ایک ٹکڑا کتے کو ڈال دینا چاہیے تاکہ جان بھی محفوظ رہے، گوشت بھی محفوظ رہے. علماء کرام نے یہ مثال دی ہے اور حفاظت ہو جائے تو یہ نہایت آخری درجہ اور سخت مجبوری کا کام ہے، جس کو ہم پہلی فرصت میں کرنا چاہتے ہیں اس کی اجازت نہیں ہے. اور ایک حدیث میں یہاں تک آیا ہے کہ جو شخص رشوت لے کر ناحق فیصلہ کرتا ہے، رشوت لے کر ناحق فیصلہ کرتا ہے، اللہ تعالیٰ اس کو جہنم میں ایک ایسے مقام پر ڈالیں گے کہ وہ اس مقام کی گہرائی میں گرتے 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 500 سال ہو جائیں گے، لیکن زمین نہیں پائے گا، اس کی تہ تک وہ نہیں پہنچ پائے گا. 500 سال مستقل گرنے کے باوجود اسے زمین نہیں ملے گی اور تہ نہیں ملے گی. یہ وبا اس کے لیے ہے، یہ وبال اس پر ہوگا جو رشوت لے کر ناحق فیصلہ کرتا ہے. اور رشوت میں کس قدر بے برکتی ہے اسے بتانے کی کیا ضرورت ہے. تو ہماری اس معاشرے میں رشوت بہت عام ہو چکی ہے، ہر مسلمان کو فکر مند ہونا چاہیے اور دیکھنا چاہیے. حضرت خواجہ مجذوب علیہ الرحمہ حضرت تھانوی رحمہ اللہ کے خلیفہ تھے اور ڈپٹی کلکٹر تھے، وہ کہتے ہیں کہ پورے عرصے میں ان کی جو ڈیوٹی رہی ہے پورے عرصے میں الحمدللہ کبھی حکومت سے قرض لینے کی نوبت نہیں آئی، اور और कहीं से कोई एक पैसा रिश्वत में लेने का मौका नहीं हुआ। यहां तक कि अंग्रेज इतना मुतासिर हुआ जो कलेक्टर था कहने लगा, ख्वाजा साहब इस ओहदा के आप ही अव्वल हैं और आप ही आखिर हैं, इस ओहदा के आप ही अव्वल हैं और आप ही आखिर हैं, पूरे दौर में एक पैसा ना कर्ज लेने की नौबत हुई ना रिश्वत में लेने की। कहते अल्हम्दुलिल्लाह वालिदैन ने सूरह यासीन सिखा दी थी, उसकी बरकत से अल्हम्दुलिल्लाह कभी कोई तकलीफ नहीं हुई, यासीन की ये बरकत है। तो हम जो कुरान और सुन्नत से बरकतें साबित होती हैं उधर तो हम नहीं जाते हैं, जो हमारी आंखों का धोखा होता है उनमें हम बरकत समझते हैं, ये बहुत बड़ी गलत बात है, बड़ा धोखा है, इससे बचना चाहिए। छठी बात जो हजरत इब्ने मसूद रजी अल्लाह अन्हु फरमाते हैं वो ये है कि बदकारी आम हो जाएगी, जिनाकारी और बदकारी आम हो जाएगी, और जो पाबंदियां थी और जो हया और शर्म थी वो खत्म हो जाएगी और जिना का दरवाजा खुल जाएगा। इससे मुताल्लिक बहुत तफसीली बात अर्ज की जा सकती है, लेकिन मैं सिर्फ एक हदीस पेश करता हूं, हदीस की रोशनी में बात समझें। बैहकी की शोबुल ईमान में है, हदीस से पाक है, अबू उमामा बाहिली रजी अल्लाह अन्हु रावी है, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में एक नौजवान पहुंचा। नौजवान ने अर्ज किया, रसूल अल्लाह मुझे आप क्या जिना की इजाजत दे सकते हैं, आप क्या मुझे जिना की इजाजत दे सकते हैं। इतना सुनना था सहाबा कराम में खलबली हो गई और शोर होने लगा कि इस शख्स को यहां से उठाओ, ये कैसी बातें कर रहा है, अल्लाह के नबी के सामने बैठकर बेअदबी और गुस्ताखी कर रहा है। अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया, नहीं इसको मत उठाओ, मेरे करीब करो। जब वो अल्लाह के नबी के करीब हो गया तो आपने उससे फरमाया कि तुम बताओ कि जो तुम इजाजत ले रहे हो क्या तुम अपनी मां के साथ ये पसंद करते हो, इस काम को अपनी वालिदा के साथ तुम पसंद करोगे। उसने कहा, मेरे मां बाप आप पर कुर्बान, मुझे ये काम अपनी वालिदा के साथ बिल्कुल पसंद नहीं। फिर अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया, फिर बताओ जो तुम इजाजत ले रहे हो क्या तुम ये काम अपनी बेटी के साथ पसंद करोगे। उसने कहा, मेरे मां बाप आप पर कुर्बान, हरगिज मुझे अपनी बेटी के साथ ये काम पसंद नहीं है। रावी कहते हैं, फिर आपने उसकी बहन, उसकी फूफी और उसकी खाला का नाम लिया और नाम ले लेकर आप इस कदर समझाते रहे, बिल आखिर उसकी समझ में बात आ गई। उसने कहा, या रसूल अल्लाह मुझे बात समझ में, मेरी समझ में बात आ गई है, आप मेरे हक में दुआ फरमाएं, आप मेरे हक में दुआ फरमाएं। अल्लाह के नबी अलैहिस्सलाम ने उसके सर पर हाथ रखकर तीन दुआएं की। कितनी प्यारी दुआ है, आप दुआ कर रहे हैं, अल्लाहुम्मा ग़फिर ज़म्बा व ताहिर क़ल्बा व हस्सिन फ़रजा, ए अल्लाह इसके गुनाह को माफ फरमा, इसके दिल को पाकीजा बना दे और इसको इफ्फत नसीब फरमा, शर्मगाह की हिफाजत की तौफीक अता फरमा। ये तीन दुआएं दी और दुआएं ऐसी कबूल हुई। रावी कहते हैं, उसके बाद से मैं उसे हमेशा देखता रहा, किसी भी बुराई और बदअमली की तरफ उसकी निगाह उठती ही नहीं थी, उसकी निगाह उठती ही नहीं थी। लिहाजा ये बड़ी प्यारी दुआएं हैं, हर मुसलमान इन दुआओं को करे, अल्लाहुम्मा ग़फिरली ज़म्बी व ताहिर क़ल्बी व हस्सिन फ़रजी, इसका एहतिमाम करे। तो इस एक वाकये से हम समझ सकते हैं कि ये किस कदर शनीअ और कबीह और निहायत बुरा काम है। तो इससे भी हर मुसलमान को बचना चाहिए और बचना बहुत जरूरी है। आखिरी बात जो हजरत इब्ने मसूद रजी अल्लाह अन्हु ने फरमाई वो ये है कि आखिरत को दुनिया के इवज बेचा जाएगा। दीन को दुनिया के लिए बेचा जाएगा। होना ये चाहिए कि दीन के लिए दुनिया बेच दे, दीन के लिए दुनिया की कुर्बानी दे दे, ये काबिले मदा है, पसंदीदा है। वो शख्स अल्लाह का वली है, मुत्तकी है, जो दीन बचाने के लिए दुनिया की कुर्बानी देता है। लेकिन यहां ऐसा होगा कि आखिरत और दीन को बेच देगा अपनी दुनिया की हिफाजत और दुनिया को बचाने के लिए। इसका मतलब ये हुआ कि जमीर बेचने वालों की ज्यादती हो जाएगी, जमीर बेचने वाले दिल फरोश लोगों की कसरत हो जाएगी। ये भी कियामत की अलामतों में से एक बड़ी अलामत बयान की गई है। इसलिए अपना जमीर यानी जो हक बात है, जो शरीयत मुताहरा के मुआफिक है, हर मुसलमान को उस पर रहना चाहिए, उसी के मुआफिक अपने आप को चलाना चाहिए। ये नहीं कि दुनियावी मफादात के लिए उसकी कुर्बानी दे दे और दुनियावी मफादात हासिल करे। हजरत इब्ने मसूद रजी अल्लाह उन कहते हैं ये कियामत की अलामतों में से एक अलामत होगी। लिहाजा इन बातों से जो गुनाह है, इसीलिए मैंने कुरान की आयत पढ़ी इन्नल्लज़ीन युहिब्बून अन तशीअ अल्फाहिशा, कि जो लोग बुराई फैलना पसंद करते हैं, जो ये चाहते हैं कि मुआशरा में बुराई आम हो, कोई भी बुराई जिस तरीके से भी हो, जो ये लोग चाहते हैं कि बुराई आम हो, अल्लाह कह रहे उनके लिए दर्दनाक अजाब दुनिया में और आखिरत में दोनों जगह होगा। और वल्लाहु यालमु वअंतुम ला तालमून, अल्लाह खूब जानते हैं तुम नहीं जानते। इसलिए अजाब अल्लाह दोनों मकामात में दोनों जगहों में देंगे। जब ये सात बातें हमारे सामने आई हैं, अभी कितनी अहम बातें हैं कि सैयदना अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह हर जुमेरात को अपने शागिर्दों के सामने इन बातों को पेश करते थे और ये इरशाद फरमाते थे। तो हम अगर जिंदगी में एक मरतबा इन बातों को सुने और इन पर अमल करें तो कितनी खुशबख्ती और कैसी बड़ी सआदत होगी। अल्लाह से मांगना चाहिए अल्लाह ताला हमें इस नसीहत पर अमल की तौफीक अता फरमाए। आगे हजरत इब्ने मसूद कहते हैं जब ये सात बातें हो जाए तो तुम खतरात से बचने का एहतमाम करना। शागिर्दों ने पूछा खतरात से हम कैसे बचेंगे, फरमाया घरों में रहने को लाजिम कर लेना, ये पहला हल है। घरों में रहने को खाना नशीन हो जाए, घरों में रहने को लाजिम कर लेना, अपनी जुबान और अपना हाथ अपने काबू में रखना और शरीयत के मुआफिक उनको रखना, यानी जुबान भी गलत इस्तेमाल ना हो और अपना हाथ भी गलत इस्तेमाल ना हो, इसकी पूरी कोशिश करना। ये तीन बातें बताई कि घरों में रहो और अपनी जुबान महफूज रखो, बंद रखो और अपना हाथ महफूज रखो। इन तीन चीजों से मुतालिक एहतिमाम करो, इन खतरात से बच जाओगे। और ये खतरात यानी इन खतरात से बचते हुए इन गुनाहों को छोड़ना है, इन गुनाहों से करीब न जाना है, यही असल है। इसीलिए अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम ने आपसे एक सहाबी ने पूछा मन नजात, या रसूल अल्लाह नजात कैसे मिलेगी, नजात कहां से हासिल होगी। आपने फरमाया अम्लिक अलैक लिसानक वल्यसअक बैतुक वबकी अला खतियतिक। मियां तीन बातें हैं, एक तो अपनी जुबान को काबू में रखो और तुम्हारा घर तुम्हारे लिए वसी हो जाए और अपने गुनाहों पर रोया करो। तो ये भी अल्लाह के नबी अलैहिस्सलाम का बताया हुआ हल है। अल्लाह से दुआ है अल्लाह ताला इन सभी खतरात से हम में से हर मुसलमान की हिफाजत फरमाए और आमाले सालिहा की तौफीक दे। आमीन।